मध्येको पुस्तक अध्ययन गर्ने क्रममा हामीले यहाँ के प्रकट गरिएको हामीले पाउँछौँ भने परमेश्वर एकदम विश्वास योग्य हुनुहुन्छ भन्ने कुरा। त्यसैले परमेश्वरको विश्वसनीयता अथवा हामीले विश्वास योग्यता पनि भन्छौँ प्रमाणित रूपमा प्रकट हुन्छ। कहाँ प्रकट हुन्छ भने यहाँ सब यो पूरा गर्ने व्यक्ति प्रभु येशु ख्रीष्टमा चाहिँ प्रकट भएका हामी पाउनेछौँ, मुक्तिदाता प्रभु येशुमा। त्यसैले परमेश्वर विश्वास गर्न लायक हुनुहुन्छ, एकदम उहाँ विश्वास गर्न लायक हुनुहुन्छ भन्ने कुरा चाहिँ परमेश्वरले कसरी पूरा देखाउनु भयो भने आफ्नो पुत्र पठाउनु भएर है उहिलेदेखिको प्रतिज्ञाहरू भविष्यवाणीहरू उहाँको उद्देश्य योजना परमेश्वरको वचन म सबै जे कुराहरू उहाँले भेटुने पहल यी सबबाट देखाइरहनु भएको थियो होइन। त्यो चाहिँ अब आफ्नो पुत्रलाई पठाइकन जुन पद अघि हेरेका थियौँ एकचोटि फेरि हेर्न राम्रै हुन्छ होला। गलाती चारको चार पदमा मत्तीमा चाहिँ आउन राख्नुहोस् गलाती चारको चार अनि गलाती चारको चारमा यसरी लेखेको छ तर जब समय पूरा भयो त्यसलाई मनमा राखी सक्नु सक्छ होइन जब समय पूरा भयो तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनु भयो। त्यसैले परमेश्वरले गर्नुभएको यी सबै प्रतिज्ञाहरू भविष्यवाणीहरू सब चाहिँ ठ्याक्कै ठिक समयमा चाहिँ पूरा भएको छ। परमेश्वर ढिलासुस्ती गर्ने परमेश्वर होइन भन्नुमा है जब समय पूरा भयो परमेश्वरले तब आफ्नो पुत्रलाई पठाउनु भयो जो स्त्रीद्वारा जन्मिनु भयो व्यवस्थाको अधीनमा इजरायलमा जन्मिनु भयो। अनि जुन भविष्यवाणीहरूले वक्ताहरूले उहिले भनेका थिए नि अक्षरसै पूरा भयो कन्या गर्भवती हुनेछ अक्षरसै कन्या गर्भवती भयो यसरी पूरा भयो। अनि थुप्रै अरू भविष्यवाणीहरू जुन अगम वक्ताहरूले भनेका थिए त्यसैले एकातिर चाहिँ परमेश्वरको विश्वसनीयता प्रमाणित भएको देख्छौँ होला मत्तीको पुस्तकको यहाँ एक अध्याय नै हामीले हेर्दाखेरि। अर्कोतिर चाहिँ के देख्छौँ भने इजरायल को ठुलो अविश्वास देख्छौँ एकातिर परमेश्वरको चाहिँ एकदम विश्वास गर्न लायक उहाँ चाहिँ अर्कोतिर चाहिँ इजरायल चाहिँ अविश्वासी परमेश्वरले गरेको त्यस्तो प्रतिज्ञाहरू पूरा गर्दा गर्दै पनि उनीहरूको भयंकर अविश्वास र अस्वीकार चाहिँ हामी यहाँ देख्छौँ। अनि यो कहाँ देखिन्छ भने इजरायलको अविश्वास एकदम देखिने कहाँ भने जब प्रभु येशू आउनुभयो त्यो बेला एकदमै छर्लङ्गै देखिन्छ कि जब उहाँलाई चाहिँ हामी चाहिँदैन भन्न थाल्छ अनि एक अध्यायदेखि नै सुरु हुन्छ है। त्यसैले जुन प्रतिक्रिया होइन इजरायलले देखायो नि कोही आउँदाखेरि चाहिँ तपाईँ एकदम खुसी भएर ओहो आउनुभयो भनेर स्वागत गर्न सक्नुहुन्छ कोही आयो भने चाहिँ ए आइपुग्यो तिमी पनि गर्न सक्छ नि होइन त्यो प्रतिक्रिया के इजरायलको त एकदम राम्रो थिएन प्रतिक्रिया खराब थियो प्रतिक्रिया होइन बरु अन्य जातिहरूले राम्रो देखाए अनि बस्नुहोस् नि सुषमाचारको पुस्तकभरि हेऱ्यो भने अन्य जातिहरूले विश्वास गर्यो भने ओहो इजरायलमा यत्रो विश्वास मैले भेटिनँ प्रभु येशूले भनिरहेको खर घरिघरि पाउँछ है अनि घरिघरि चाहिँ त्यहाँ चाहिँ सुबेदारहरू छन् रोमी सिपाहीहरू सुबेदारहरू मुक्ति पाइरहेको छ क्रुसमा पनि छ होइन मेरो नोकर बिरामी भयो भनेर सुबेदार आइरहेछ भोक्टो परेर प्रभु भन्दैछ होइन इजरायलले चाहिँ यो को हो भन्दैछ है यस्तो देख्छ हामीले मत्तीको पुस्तकमा विशेष गरी यो चाहिँ देखाइएको छ है। अनि यहाँ हामी अहिले पढ्न लागेछौँ एकदम परदेखि बरु अन्य जातिहरू युदीहरूको राजा जन्मिनु भएको छ कहाँ आउनुहुन्छ भन्दै खोजी गर्दै आउँछ अन्य जातिहरू त्यो राजाहरू है के अरे बुद्धिमान व्यक्तिहरू मैले राजा भने उनीहरू चाहिँ उनीहरूले बरु राम्रो प्रतिक्रिया देखाए येशू प्रभु जब आउनुभयो परमेश्वरले आफ्नो पुत्रलाई ठिक समयमा पठाउनु हुँदाखेरि इजरायलले चाहिँ गरेन। त्यसैले छ नि सबै यहाँ पढ्दाखेरि जुन समस्या हुन्छ नि इजरायलमा परमेश्वरलाई दोष दिन सकेनन् इजरायल नै दोषी हो उनीहरू नै अविश्वासी भएको प्रमाण उनीहरूले देखाउँछन् तैपनि छ नि हामी केमा चाहिँ खुसी हुन्छ भने अघि हामीले चित्रमा हेरे जस्तै त्यहाँ यता कदा होइन आउनमा गर्न सकिने थोरै संख्यामा चाहिँ बचेको भाग रहेछ इजरायलको बचेको भाग सानो त्यो समूह विश्वास गर्ने योहरू चाहिँ छ अनि ती मध्ये कतिजना विश्वासी बन्छन् अनि उनीहरू चाहिँ कसरी विश्वासी बन्छन् आज हेर्न लागिरहेछौँ. उनीहरू चाहिँ बप्तिस्मा दिने यूहन्नाको सेवकाईबाट उनीहरू चाहिँ आफ्नो मसीहलाई स्वागत गर्न चाहिँ तयार हुन्छ. बप्तिस्मा दिने यूहन्ना चाहिँ त्यो मान्छेहरूलाई यहुदीहरूलाई चाहिँ प्रभु येशूलाई भेट्न तयार गराउने उसको सेवकाई थियो, उसको प्रचार थियो. त्यो पनि अहिले हेर्नेछौँ. त्यसैले हामी जब मत्ती एकमा होइन हामी जब सुरुमै यहाँ आउँदाखेरि चाहिँ हामीले अघि भने जस्तै एकदम सफा साथ अगाडि केन्द्रीय स्थानमा अग्रस्थानमा चाहिँ कसलाई राखिएको छ? येशू ख्रिस्ट हाम्रो प्रभुलाई. उहाँ नै सबै यो परमेश्वरले गर्नुभएको प्रतिज्ञाहरूको पूरा गर्ने व्यक्ति हुनुहुन्छ. त्यसैले परमेश्वरले इजरायलसित यसरी सुम्पनु भएको सम्पूर्ण कुराहरू है लाई एक एक गरी सिद्ध रूपमा सम्पन्न गर्ने भनेको सिद्ध रूपमा यो सबैलाई पूरा गर्ने व्यक्ति चाहिँ येशू ख्रिस्ट हो भन्नेछ. म त एकको एकको अर्थ नि त्यही हो. अनि यहाँबाट सुरु हुन्छ अब है. अनि जोड केमा दिएको छ भने त्यो व्यक्तिलाई, उहाँ को हुनुहुन्छ? येशू ख्रिस्ट. त्यसमा एकदम जोड दिएको छ. इजरायललाई जोड दिएको छैन, महत्व दिएको छैन, तर येशू ख्रिस्टलाई महत्व दिएको छ. अरू थोकलाई होइन, तर प्रमुख स्थान चाहिँ येशू ख्रिस्टलाई दिएको छ. सबभन्दा मुख्य स्थानमा बीचमा उहाँलाई राखेको छ. अनि त्यसैले यहाँ पढ्छौ एकको एकमा अब्राहमका पुत्र दाऊदका पुत्र भनेर उहाँलाई प्रस्तुत गरेको छ. अनि यो जब दाऊदका पुत्र भनिन्छ नि, यो चाहिँ अब दाऊद के थियो? अघि मैले भने दाऊद चाहिँ इजरायलको को थिए? राजा, महाराजा, अझ ठुलो राजा है, एकदम असल राजा. त्यसैले दाऊदको पुत्र भनेर प्रभु येशूलाई जब भनिन्छ नि, त्यसको तात्पर्य चाहिँ दाऊदको पुत्र भन्ने नामले चाहिँ येशू प्रभुको राजकीय ओहदा जनाउँछ. राजाको वंश भनिन्छ नि, त्यसैले राजकीय ओहदा हो दाऊदको पुत्र भनेको छ. ओहदा भनेको दर्जा भने जस्तै होइन. त्यसैले त्यो नाम, जस्तै कि पहिला पहिला हाम्रो देशमा राजा हुँदाखेरि चाहिँ विभिन्न शब्दहरू प्रयोग हुन्थ्यो राजा नभनिकन नै, तर अरू शब्द प्रयोग गर्न चाहिँ राजा भन्ने बुझिन्थ्यो क्या. जस्तै मौसुफ, अरू कसैलाई भन्ने हुन्थ्यो? राजालाई भन्नुहुन्थ्यो होइन. यो राजकीय ओहदा जनाउने शब्दहरू होइन. अनि श्री पाँच पहिला पहिला होइन भन्न साथ चाहिँ राजा भनेको ओहदा, राजकीय ओहदा जनाउने. त्यसरी दाउदको पुत्र भन्दा श्री पाँच भने जस्तै हाम्रो बुझ्ने भाषामा के दाउदको पुत्र भनेर हामी बाइबलमा पढ्दाखेरि त्यसरी बुझ्नुपर्छ. ए दाउदको पुत्र भनेर कोही कहीँ सुत्ला कहाँ दाउदको पुत्र भन्ने? यो चाहिँ अविश्वासीहरूले चाहिँ रोक्न खोज्थ्यो, दाउदको पुत्र भन्नै दिँदैन थियो फरेसी यिनीहरू अविश्वासीहरू हामी पढ्नेछौँ. तर विश्वास गर्नेहरू चाहिँ कोही कोरी रोग लागेको कोही अन्धा लङ्गडाहरू चाहिँ दाउदको पुत्र भनेर चाहिँ विश्वास गरेको थियो. अचम्म छ है मतीको पुस्तकमा. अनि त्यसैले दाउदको पुत्र चाहिँ उहाँको राहाको राजकीय ओहदा जनाउँछ. मतलब दाउदको वंशबाट परमेश्वरको शासक आउनु भएको छ भन्ने कुरा है, जुन चाहिँ अगमवाणीहरूले चाहिँ बताइरहेको थियो, जो चाहिँ दाउदको वंशमा आउनुहुन्छ भन्ने कुरा. अनि अब्राहमको पुत्र भन्ने यो शब्दले चाहिँ के जनाउँछ भने, अब अब्राहमसित चाहिँ परमेश्वरले एउटा कुरा बाँध्नु भएको थियो. अब त्यस्तोहरूले चाहिँ जवाब दिन सक्नुपर्ने हो. परमेश्वरले इजरायल के अरे अब्राहमलाई बाँध्नु भएको कुरालाई के भन्थ्यो? के भनिन्छ त्यसलाई? करार, ठिक होइन, करार बाँध्नु भएको थियो. अनि अब्राहमसितको करार त्यहाँबाट सुरु हुन्छ क्या. कुनै पनि शर्त थिएन, म यो गर्नेछु, म चाहिँ तिमीलाई आशिष दिनेछु, ठुलो जाति खडा गर्नेछु, त्यो भूमि दिनेछु, अनि आकाशको तारा जस्तो सन्तान हुनेछन्. तर मुख्य एउटा लुकेको एउटा रहेको त्यहाँको करारमा के थियो भने, तिमीबाट नै सबै पृथ्वीका कुलहरूले आशिष पाउनेछन्. त्यसैले अब्राहमको पुत्र भनेर प्रभु येशूलाई भन्न साथ चाहिँ उहाँको चाहिँ करारगत ओहदा भन्न सकिन्छ, करारसँग सम्बन्धित ओहदा. दाउदको पुत्र राजकीय ओहदा, अब्राहमको पुत्र चाहिँ करारगत ओहदा. अर्थात् येशू ख्रिस्ट नै त्यो वंश हुनुहुन्छ जसद्वारा चाहिँ सबै संसारले आशिष पाउने हो भन्न खोजेको. आशिषको मूल नै प्रभु येशू हो. वास्तवमा अब्राहमबाट आउने हो, अब्राहमको पुत्र भएर. तर अब्राहमले त के आशिष दिन सक्थ्यो रामलाई? अब्राहमको पुत्रले चाहिँ दिने हो. त्यसैले अब्राहमका पुत्र, दाऊदका पुत्र येशू ख्रिस्ट अगाडि उहाँलाई सारेछ, को वंशावली को पुस्तक अब हामी वंशावलीमा जा है बल्ल हामी चाहिँ के गर्न राम्रो हुन्छ नि यो वंशावली चाहिँ एकचोटि पढ्न राम्रो हुन्छ होला सायद कतिचोटि तपाईँले पढ्दाखेरि ए नामै नाम रहेछ होस् यो गर्दै छोड्दैछु भनेर पनि पढ्नु भएको मैले त्यसो गर्दै मैले किन बुझिँदैन थियो है के गर्ने के भने ल आज चाहिँ हामी पढ्नेछौँ है अनि यहाँ चाहिँ तपाईँले चाहिँ एउटा काम दिन्छ तपाईँलाई जब आइमाईको जस्तो नाम सुनिने नाम देख्नु भनेर तपाईँले यसो टिपिराख्नुहोस् है आफ्नो मनमा मात्र भए पनि स्त्रीको नाम भेट्नुहुन्छ यहाँ घरिघरि वंशावलीमा त सबै पुरुषको नाम हुनुपर्ने यहाँ त स्त्रीको नामहरू छ एकदम चाख लाग्दछ ल होइन है अब मतीको सुसमाचार एक दुई पददेखि म पन्ध्र पदसम्म पढ्नेछु कतिवटा नाम तपाईँले सुनिसक्नु भएको छ कतिवटा नाम त सुन्नु नसुनेको नामहरू सुन्नुहुन्छ अब ल दुई पद अब्राहमबाट सुरु हुन्छ अब्राहमले इसहाकलाई जन्माए इसहाकले याकुबलाई जन्माए अनि याकुबले यहुदा र उनका दाजुभाइहरूलाई जन्माए अनि यहुदाले तामारद्वारा पेरेस र जारालाई जन्माए पेरेसले हेस्रोनलाई जन्माए हेस्रोनले आरामलाई जन्माए अनि आरामले अमिनादाबलाई जन्माए अमिनादाबले नासोनलाई जन्माए र नासोनले सलमोनलाई जन्माए अनि सलमोनले राहाबद्वारा बोजलाई जन्माए बोजले रुसद्वारा ओबेदलाई जन्माए र ओबेदले इसाईलाई जन्माए अनि इसाईले राजा दाउदलाई जन्माए राजा दाउदले तिनीद्वारा जो उरियाकी पत्नी थिइन् सुलेमानलाई जन्माए अनि सुलेमानले रोबामलाई जन्माए रोबामले अबियालाई जन्माए अनि अबियाले आशालाई जन्माए अनि आशाले योसाफातलाई जन्माए योसाफातले यो रामलाई जन्माए र यो रामले उजियालाई जन्माए अनि उजियाले योथामलाई जन्माए योथामले आहाजलाई जन्माए र आहाजले इजिकियालाई जन्माए अनि इजिकियाले मनुष्यलाई जन्माए मनुष्यले अमोनलाई जन्माए अमोनले योसियालाई जन्माए अनि योसियाले बेबुलोनमा लगिने बेलामा युकिनिया र तिनका भाइहरूलाई जन्माए अनि तिनीहरू बेबिलोनमा लगिएपछि युकिनियाले सल्तियललाई जन्माए र सल्तियलले जरुब्बाबेललाई जन्माए अनि जरुब्बाबेलले अबियुदलाई जन्माए अबियुदले एलियाकिमलाई जन्माए र एलियाकिमले आजोरलाई जन्माए अनि आजोरले सादोकलाई जन्माए सादोकले आखिमलाई जन्माए र आखिमले एलियुदलाई जन्माए अनि एलियुदले एलियाजरलाई जन्माए एलियाजरले मत्थानलाई जन्माए र मत्थानले याकुबलाई जन्माए अनि याकुबले मरियम का पति युसुफलाई जन्माए जुन मरियमबाट ख्रिस्ट भनिनुहुने येशु जन्मिनु भयो अरू वंशावली अब्राहमदेखि हामी ख्रिस्ट मसीहसम्म आयौँ प्रश्न तपाईँहरूलाई सजिलो गाह्रो कस्तो भयो स्त्रीहरूको नाम कतिवटा भेट्नु भयो चारवटा भेट्नु भयो चारवटा चाहिँ ठिक जवाब ठ्याक्कै चारवटा छ अनि यो अलिक पछि हेर मलाई कि अहिले नै हेर ठिक छ ल त्यो चारवटा थिए यो वंशावलीलाई यसरी हेरौँ न भन्नु पहिला वंशावलीलाई चाहिँ के अरे अब्राहमदेखि दाउदसम्म 14 पुस्ता छ भनेर गनिएको छ एकचोटि सत्र पद पढ्दा राम्रो हुन्छ होला है सत्र पद यसरी अब्राहमदेखि दाउदसम्मका सब पुस्ताहरू 14 पुस्ता अनि दाउददेखि बेबुलोन लगिउन्जेल इजरायललाई कैद लगिउन्जेल 14 पुस्ता र बेबुलोनमा लगिएदेखि ख्रिस्ट सम्म 14 पुस्ता 14 पुस्ता अनि अब्राहमदेखि दाउदको पुस्तामा चाहिँ पढ्दाखेरि चाहिँ के अरे यहाँ चारवटा स्त्रीहरू चाहिँ पाउँछौँ त्यो पहिलोमा चाहिँ है अनि के अरे तिनवटा स्त्रीहरू पढ्छ एउटा दुईवटा तिनवटा चारवटा स्त्रीहरू पढ्छ भनेपछि त पाँचवटा स्त्री रहेछ मरियमलाई पनि गर्नु पऱ्यो नि पाँचवटा कसैले पाँचवटा अनि तर यो चारवटा स्त्रीलाई हेरौँ पहिला जो चाहिँ उल्लेखनीय छ यो तमार बेसिया थिएन एउटा रहा भनेछ नि ऊ पनि बेसिया थियो ऊ के भन्नु रहा भनेछ है रहा अनि रहाब चाहिँ फेरि ऊ अन्य जाति थियो हेर्नुहोस् यरुहोको अन्य जाति हो रुस ऊ चाहिँ मोआबको अन्य जाति अब ऊ के अरे यो बाथशेबाको नाम दिएछ बाथशेबा भनेछ नि तर उरियाकी पत्नी भनेछ नि दाउदले चाहिँ व्यभिचार गर्दाखेरि यो बत्सिबा उरियाको पत्नी चाहिँ त्यो व्यभिचारमा संलग्न भएको ऊ पनि दोषी हो. अब यस्तो स्त्रीहरूको नाम पनि दिएको छ. अनि के अरे अनि त्यसपछि अनि यो एउटा कुरा भनिहालौँ है. अनि यो जुन चौध 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 पुस्ता जुन छ नि भनेर भनेको सम्भवतः होइन, वास्तवमा यो थाहा भएको कुरा हो. वास्तवमा यो चौध पुस्तामा ठाउँ ठाउँमा चाहिँ कुनै कुनै नाम छुटाइएको छ, अरू ठाउँमा तुलना गरेर त्यो थाहा हुन्छ. अनि सम्भवतः यो चाहिँ सम्झन सजिलो होस् भनेर, किन पहिला पहिला सबैसँग एउटा एउटा बाइबल हुँदैन थियो तपाईँले मलाई चाहिँ होइन, उनीहरूले त सबै कन्ट्रोल गर्नु पर्थ्यो है. सम्झन सजिलो होस् भनेर चाहिँ यसरी चाहिँ विभाजन गरिएको सम्भावना छ. अनि एउटा अर्को टिप्पणी चाहिँ के गरिहालौँ, लुका र यहाँको वंशावली फरक छ भनेर अघि भनेको थियो नि, यसको बारेमा बताउँछु भनेको छ, अहिले नै बताइदिउँ है. लुकाको के अरे पहिला सुरु मत्तीको वंशावलीमा चाहिँ प्रभु येशू ख्रीष्ट आइपुग्नुभन्दा ठ्याक्कै माथि चाहिँ कहाँसम्म ल्याइएको छ, अथवा वंशावली ल्याउँदै ल्याउँदा अब्राहमदेखि को जन्मेको छ, मरियम जन्म्या छ कि युसुफ जन्म्या छ? युसुफ ठिक छ, किनभने युसुफलाई जन्माए होइन, अनि उसले मरियमद्वारा होइन प्रभु येशूलाई जन्माउने यसरी भन्दैछ नि होइन. त्यसैले मरियमको वंशावली होइन यो, यो चाहिँ युसुफको वंशावली. जब लुकामा जान्छौँ त्यहाँ चाहिँ मरियमको वंशावली हो, त्यसैले फरक. त्यसैले दुईतिरबाट अब मरियमबाट वंशावली लुकामा देखायो, जहाँ चाहिँ येशू ख्रीष्ट मानिसका पुत्र सिद्ध पुत्र हुनुहुन्छ भनेर देखाउनलाई. यहाँ किन युसुफ चाहियो भने वंशावलीमा, किन युसुफ चाहिँ दाउदको पुत्र हो, अनि युसुफबाट चाहिँ के अरे न्यायिक हिसाबले होइन के अरे प्रभु येशूमा चाहिँ दाउदको अधिकार भनौँ न, दाउदको पुत्रमा दाउदको वंशमा जन्मनु पर्ने थियो राजा हुनलाई त, मरियमबाट मात्र जन्मेर त भएन, युसुफ पनि हुनु पर्ने छ त्यहाँ. यद्यपि युसुफ बाट उहाँ जन्मिनु चाहिँ भाव होइन, तर कानुनी हिसाबले चाहिँ युसुफ नै बुवा हो, कानुनी हिसाबले. त्यसैले बाइबलमा त त्यही भनेको छ नि, शारीरिक हिसाबले चाहिँ होइन, कानुनी हिसाबले चाहिँ हो, बुझ्नुहुन्छ है. यसरी यो वंशावलीमा चाहिँ एकदम चाखलाग्दो छ. अब एक दुईवटा कुरा गर्छु म यस विषयमा, के भने जब यो वंशावली हेरेँ मैले के अरे यहाँ सबै प्रकारका मानिसहरू छन् यो वंशावलीमा है. अघि भनिहाल्यौँ रुथ र राहाब अन्य जातिहरू छन् होइन, जो चाहिँ इजरायलभन्दा बाहिरकाहरू, योभन्दा बाहिरको उनीहरू, तर उनीहरू पनि छ यो वंशावलीमा. अनि यद्यपि उनीहरूले चाहिँ साँचो परमेश्वरलाई चाहिँ उनीहरूले चिन्न पाए, उनीहरू चाहिँ यहुदी विश्वासभित्र आएकाहरू हुन् उनीहरू. उनीहरू त मूर्ति पूजा छोडेर आएको हुन् होइन, अनि सबै छोडेर उनीहरू चाहिँ भित्र आएको हुन्, राहाब पनि रुथ पनि. अनि यो सूचीमा चाहिँ त्यसैले यहुदीहरू पनि छन्, अन्य जातिहरू पनि छन्, असल व्यक्तिहरू पनि छन्, खराब व्यक्तिहरू पनि छन्. त्यसरी राजाहरूको नाम तपाईँले अब यही राजाको नामहरू यहाँ पढ्नुहुन्छ वास्तवमा होइन, राजाको पुस्तकहरूमा अनि इतिहासको पुस्तकहरूमा कुनै राजा राम्रै छन्, कुनै अति नै खराब छन्, तिनीहरूको नाम यही छ फेरि है. कुनै यहाँ धनीहरू पनि छन्, गरिबहरू पनि छ यो सूचीमा है, एकदम परिचित नाम चलेकाहरू पनि छन् हामीलाई, हामीले चिनेकाहरू होइन, तर त कोही त नामै हामीले नसुनेकाहरू छन्, जस्तो कि अब दाउद त हामीले सुनेका छौँ, तर योथाम भनेको हो है, हामी कतिलाई त बताउन गाह्रै पर्ला होइन, इलियाकिम खै को हो को है, अपरिचित व्यक्तिहरू पनि छैन यहाँ भनौँ न, नाम नचलेको व्यक्तिहरू. अनि त्यसैले यसबाट के सिक्छौँ त, यो सूचीबाट यो सिक्छौँ कि मुक्तिदाता येशू ख्रीष्ट चाहिँ केवल यहुदीहरूको लागि मात्र होइन, युदीहरूबाट आउनुभएको तर युदीहरूको लागि मात्र होइन, तर सम्पूर्ण मानव जातिको लागि हो, सबै जातिको लागि होइन. हामीले भजनमा गाए जस्तै ज्ञानी र मूर्ख, गरिब र धनी, सबैका लागि जीवनको पानी चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ. त्यसैले यो सूचीबाट एउटा कुरा त्यो सिक्छ. अनि अर्को चाहिँ अब अघि भने जस्तै अब्राहमको पुत्र उहाँ हुनुभएकोले अथवा अब्राहमको पुत्र भएर उहाँ चाहिँ त्यो आशिष ल्याउने वंश भएर जन्मिनु भएकोले व्यक्ति भएर जन्मिनु भएकोले चाहिँ उहाँ नै आशिषको मूलधारा हुन्छ। एउटा भजनमा हामीले गाउने गर्छौँ, आउनुहोस् आशिषको मूलधारा होइन, गरौँ योग्य प्रशंसा। प्रभु येशूले भने गर्यो सारा पृथ्वीका मानिसहरूले आशिष पाउने मूल उहाँ नै हो। अनि दाउदको पुत्र द्वारा चाहिँ उहाँ चाहिँ प्रतिज्ञा गरिएको फेरि वंश हुनुहुन्छ, जो चाहिँ उहाँ चाहिँ के अरे सर्वोच्च शासक नै बन्नुहुनेछ, मानिस बनेर र उहाँले चाहिँ आफ्नो राज्यमा चाहिँ राज्य गर्नुहुनेछ। त्यसैले उहाँको राज्यको कुरा चाहिँ त्यसैले म यो सबै हेर्नुभयो भने राजाको वंश भने राजाको जन्म राजालाई भेटाउने कसरी हामीले अध्ययन त्यसरी किन गर्दैछ भने मुक्तिको पुस्तक नै केन्द्रमा नै अगाडि नै के सारेछ भने येशू ख्रीष्ट चाहिँ त्यो प्रतिज्ञा गरिएको मसीह राजा हुनुहुन्छ। मसीह भनेको ख्रीष्ट, नियुक्त गरेको पठाएको राजा, मुक्तिदाता। अब राज्य है प्रश्नहरू चाहिँ यो राज्यको उद्देश्य चाहिँ के हो नि होइन, राज्यको उद्देश्य के हो? राज्यको उद्देश्य चाहिँ त्यो राज्य आफैमा होइन, राज्य हुनलाई नै राज्य होइन, अथवा आफ्नै राज्य चाहिँ आफ्नै निम्ति होइन, आफैमा त्यसको उद्देश्य छैन। तर वास्तवमा यो राज्यमा चाहिँ परमेश्वरको उद्देश्य जुन अघि हामीले हेर्दैछौँ त्यो पुरा हुनलाई परमेश्वरको योजना छ, परमेश्वरको उद्देश्य छ। परमेश्वरको उद्देश्य चाहिँ केवल यो संसारमा चाहिँ होइन, अब हामीले अलिअलि अध्ययन त गरेछौँ तर सीमित हुन सक्छ है हाम्रो हेराइ, त्यसैले त्योभन्दा बढी छ भन्न खोजेको। जस्तो कि हामीलाई बाइबलमा पढेर यसै 11 के थाहा छ, ओहो परमेश्वरको राज्यमा त चितुवाहरू र भेडाहरू सँगै बस्न सक्छ, त्यो हामीलाई थाहा छ। तर परमेश्वर राज्य भने त्यति मात्र होइन, त्यो हुन्छ तर त्यति नै होइन परमेश्वरको राज्यको उद्देश्य होइन, त्यो एउटा सानो कुरा हो एक हिसाबले भन्नु। तर उद्देश्य चाहिँ राज्यको उद्देश्य के हो? पहिलो कोरिन्थीमा हेर्नुहोस् है, पहिलो कोरिन्थीमा हेर 15 पहिलो कोरिन्थी 15:24-28 पदहरू परमेश्वरको राज्यको अन्तिम लक्ष्य र उद्देश्य चाहिँ यहाँ स्पष्ट बताएको छ। पहिलो कोरिन्थी 15:24-28 म पढ्नेछु। त्यसपछि जब उहाँले राज्य परमेश्वर अर्थात् पिताको हातमा सुम्पिनुहुन्छ अरे, देख्नुभयो प्रभु येशूले त राज्य गर्नुहुन्छ गर्नुहुन्छ गर्नुहुन्छ, त्यसपछि राज्य त सुम्पिदिनुहुन्छ पिताको हातमा। उहाँ मानिस बनेर उहाँ राजा बन्नुहुन्छ, 1000 राज्य गर्नुहुन्छ इत्यादि हामीले हेर्नेछौँ होइन, तर उहाँले त सुम्पिदिनुहुन्छ। जब उहाँले अनि कहिले गर्नुहुन्छ भने जब उहाँले सबै शासन सबै अधिकार र सबै सामर्थ्यलाई नष्ट पार्नुहुन्छ, भनेपछि सबै विरोध परमेश्वरको यो सृष्टिमा सबै जे विद्रोह आएको छ नि सबलाई ठिकठाक पार्नु भएपछि उहाँले चाहिँ तब सुम्पिनुहुन्छ अनि त्यसपछि अन्त हुन्छ भनेपछि यो पृथ्वीसँग सम्बन्धित सक्यो, नयाँ आकाश र नयाँ पृथ्वी चाहिँ अनन्तको लागि हो। अस्ति हामीले शनिबारमा हेरे जस्तै 25 किनकि जबसम्म उहाँले सबै शत्रुहरूलाई आफ्ना पाउमनि पार्नुहुन्न, परमेश्वरको शत्रु छ, स्वर्गमा विद्रोह सुरु भएको नि लुसिफर शैतान होइन, त्यो बेलादेखि चलिरहेको छ उसको होइन अन्धकारको शक्ति र राज्य। तर उहाँले शत्रुहरूलाई आफ्ना पाउमा पाउमनि पार्नुहुन्छ एक दिन, अनि त्यो नपार्नुझेल तबसम्म उहाँले राज्य गर्नै पर्छ है, त्यसरी उहाँको राज्य यहाँ यही हुन्छ होइन। आखिरी शत्रु चाहिँ जो नष्ट पारिनेछ मृत्यु हो, आखिरी शत्रु त्यो पनि शत्रु रहेछ, उहाँले नष्ट पार्नुहुन्छ अनि मृत्यु कहिले पनि हुँदैन नि त्यसैले नयाँ आकाश नयाँ पृथ्वीमा। 27 किनकि उहाँले सबै कुराहरू उहाँका पाउमुनि पारिदिनु भएको छ है, तर सबै कुराहरू उहाँको अधीनमा पारिएका छन् भनी जब उहाँ भन्नुहुन्छ भनेर यहाँ टिप्पणी गरेछ, तब सबै कुरा उहाँको अधीनमा पार्नुहुने आफै चाहिँ अलग हुनुहुन्छ भन्ने स्पष्ट हुन्छ, उहाँ आफै चाहिँ अलग हुनुहुन्छ। 28 तर जब सबै कुराहरू उहाँको अधीनमा पारिन्छन् तब, अब सुन्नुहोस् है उद्देश्य त्यो गरेछ, तब सबै ठाकठुक भएपछि है उद्देश्य के रहेछ, अन्तिम उद्देश्य तब परमेश्वर नै सबै कुरामा सबै थोक हो उन भनेर उद्देश्य त त्यो परेछ। परमेश्वर नै सबै थोकमा सबै कुरामा सबै थोक हुनु पर्यो। त्यो होस् भनेर हो भनेर पुत्र आफै पनि हेर्नुहोस् है, परमेश्वरको पुत्र आफै पनि सबै कुरा उहाँको अधीनमा पार्नुहुने भनेको पिताको अधीनमा रहनुहुनेछ। अनि वास्तवमा परमेश्वर त्रिएक जहिले पनि यस्तै हुन्छ, पिता अनि पुत्र अधीनमा रहनुहुन्छ। यसको मतलब चाहिँ पुत्र सानो भने होइन, तर त्रिएक परमेश्वरको व्यवस्थापन नै यस्तै छ। जस्तै कि घर परिवारमा पति र पत्नी है, पत्नी चाहिँ पतिको अधीनमा रहनुपर्छ भने छ। त्यसको मतलब चाहिँ पत्नी चाहिँ ऊभन्दा कम मान्छे भनेर त होइन, बराबर मान्छे होइन, तर व्यवस्थापनमा चाहिँ पतिलाई शिर बनाएछ, पत्नीलाई शरीर बनाएछ। त्यस्तै गरी त्रिएक परमेश्वरमा पनि पिता अनि त्यसपछि पुत्र अनि पवित्र आत्मा यसरी छ। अनि यसरी सबै कुरामा सबै थोक परमेश्वर नै हुन् भनेर पुत्र आफै पनि उहाँले सब काम भ्याउनुहुन्छ, हप्ता खर्च माने हो सबै भ्याउनुहुन्छ, उहाँ पठाइनु भयो सब काम भ्याउनुहुन्छ, अनि त्यसपछि आफै पनि उहाँको अधीनमा रहनुहुनेछ। यो उद्देश्य त यो रहेछ परमेश्वरको राज्यको। त्यसैले उद्देश्य के हो कि सबै कुरा चाहिँ परमेश्वरकै जानुपर्छ। अहिले चाहिँ विद्रोह भएको छ कि, अनि अहिलेसम्म पनि परमेश्वरले शैतानलाई नरकमा फ्याँक्नु भएको छैन, अनि अहिलेसम्म ऊ चाहिँ दोष लगाउँदै हिँडिरहेछ, अय्युबलाई दोष लगाए जस्तै दिन रात दोष लगाउँछ विश्वासीहरूलाई होइन। अनि त्यसैले गर्न दिइरहनु भएको छ किनभने परमेश्वरको योजना छ कि उहाँ आत्तिनुहुन्न है, हार्ने पार्टीमा त आत्तिन्छ कि जहिले पनि, जित्ने पार्टी त कहिले पनि आत्तिँदैन नि होइन, किनभने सबै थाहा छ, सबै गोटीहरू अगाडि नै उसलाई थाहा छ कहाँ चल्नुपर्ने हो कहिले के गर्नुपर्ने होइन, एउटा भँगेरा पनि उहाँको इच्छा बिना खोज्दैन, एउटा रौँ पनि उहाँकै हातमा छ, सबै थोकहरू आकाशका ताराहरू। अनि त्यसैले अनि सब ठिक समयमा गर्नुहुन्छ उहाँले, ढिलासुस्ती होइन, एकदम अनुग्रहमा ठिक तरिकाले सत्यतामा धार्मिकतामा सबै कुरा दिइनै पर्छ परमेश्वरलाई, एक हिसाबले भने सबै कुरा फर्काइनै पर्छ परमेश्वरमा। अनि यसको मतलब सबै महिमा सारा महिमा चाहिँ उहाँले नै पाउन, अनि यसलाई यसरी भन्न सकिन्छ सर्वस्वमा सर्वस्व हुनलाई परमेश्वर, सर्वस्वमा सर्वस्व हुनलाई उद्देश्य नै यही छ। अनि प्रभु येशु ख्रीष्टद्वारा चाहिँ यसरी गर्नुहुन्छ उहाँले। अनि त्यसपछि चाहिँ के हो अनन्त युग युगसम्म, त्यसैले वायुमा कतिचोटि पढ्छौँ सदा सर्वदा यो शब्द होइन, अनन्त अनन्त होइन, अथवा युगा नै युग हाम्रो भजनहरूमा पनि त्यो चाहिँ हामीले दर्शाएको पाउँछौँ। सम्म चाहिँ के हुन्छ परमेश्वर नै अग्रस्थानमा हुन्छ है, शैतानले चाहिँ गोलमाल पार्न खोजेछ, मान्छे पनि विद्रोहमा उठिरहेछ होइन, ईश्वरले छैन म पनि त्यस्तै भन्थे मुर्ग। अनि तर जब परमेश्वरले यो सब गर्नुहुन्छ तब चाहिँ परमेश्वर नै अग्रस्थानमा, परमेश्वर नै मुख्य बीचमा उहाँ हुनुहुन्छ, अनि त्यसपछि चाहिँ कहिले पनि गडबड हुने छैन अचम्म है। अब परमेश्वरले यो उद्देश्य राख्नुभएको छ। अब मत्ती एकमा छ अनि सोह्रदेखि बीस पदहरू पढ्नेछ अगाडि बढ्न भन्दा अध्ययन चाहिँ एकको सोह्रदेखि बीस। अनि याकुबले मरियमका पति युसुफलाई जन्माए, जुन मरियमबाट ख्रिस्ट भनिनुहुने येशु जन्मिनु भयो। अनि त्यसपछि अठार पदमा जाउँ। अब येशु ख्रिस्टको जन्म यस प्रकारले भयो, उहाँकी आमा मरियमको मगनी युसुफसँग भएपछि उनीहरू सँगै बस्नुभन्दा पहिले उनी चाहिँ पवित्र आत्मापट्टिबाट गर्भवती भएकी थिइन्। तर उनका पति युसुफले धर्मी मानिस भएका हुनाले र जनताका सामु उनलाई प्रकट गर्न नचाहेका हुनाले उनलाई गुप्तमै त्यागिदिने विचार गरे। तर जब तिनले यी कुराहरूका विषयमा सोचिरहेका थिए तब हेर सपनामा प्रभुका दूत तिनी कहाँ यसो भन्दै देखा परे, युसुफ दाउदका छोरा भनेर हेर्नुहोस् है, देख्नुभयो युसुफलाई आफ्नै पत्नी मरियमलाई आफ्ना ल्याउन नडराउ, किनकि जो उनको गर्भमा हुनुहुन्छ उहाँ चाहिँ पवित्र आत्माबाटकै हुनुहुन्छ। अब येशु ख्रिस्ट चाहिँ यहाँ कसरी प्रस्तुत गरिएको छ, यो खण्डमा चाहिँ उहाँ एउटा मानिसको पुत्रको रूपमा प्रकट गरिएको छ। स्वरपदमा चाहिँ जुन मरियमबाट भनेको छ है, अनि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ है, तर पवित्र आत्मापट्टिबाट चाहिँ यो मरियम गर्भवती भइन् र बालक येशूलाई जन्माइन्। त्यसैले जो व्यक्ति अनन्तदेखि परमेश्वरको पुत्र हुनुहुन्थ्यो त्रिए परमेश्वरमा, उहाँ चाहिँ मानिसको पुत्र हुनुभयो, त्यही बताइरहेको यहाँ। त्यसैले एकछिन यसबाट एउटा कुरा हामीले सिकौँ, त्यो के भने येशू ख्रिस्टको यो ऐतिहासिक जन्म होइन, उहाँ इतिहासमै उहाँ आउनुभयो होइन, कसरी आउनुभयो, पवित्र आत्मा पट्टिबाट है, अनि मरियमलाई प्रयोग गर्नुभयो, पवित्र आत्मा बिना त मरियमले के गर्न सक्थ्यो, सक्दैन थियो होइन। त्यस्तै गरी तपाईँ र हाम्रो पनि आत्मिक जन्म हुन खाँचो छ, प्रभु येशूको चाहिँ ऐतिहासिक रूपमै जन्म भयो तर तपाईँ र मेरो चाहिँ एउटा आत्मिक जन्म हुनलाई पनि हामीले के पनि गर्न सक्दैन, मरियमले के पनि गर्न नसकेको छ। हाम्रो आत्मिक जन्म हुन चाहिँ को चाहिन्छ, मरियमलाई प्रभु येशू जन्माउन को चाहिन्छ, मरियमलाई पवित्र आत्मा। त्यस्तै हामीलाई आत्मिक जन्ममा परमेश्वरको सन्तान भएर जन्मिन को चाहिन्छ, पवित्र आत्मा। उहाँ बिना त हाम्रो त नयाँ, त्यसैले भनेको थियो नि साँझ साँझमा तिमीहरूलाई भन्दछ, नयाँ गरी जन्मेन भने तिमीहरू परमेश्वर राज्यभित्र पस्ने छैन। आत्माबाट जन्मेको चाहिँ आत्मा हो भनेछ, हाम्रो आत्मिक जन्म चाहिँ पवित्र आत्माबाट हो। त्यसैले उहाँको चाहिँ प्रभु येशू चाहिँ ऐतिहासिक जन्म जुन भयो द्वारा चाहिँ उहाँ हाम्रो संसारमा आउनुभयो भनौँ न, अनि हामी चाहिँ आत्मिक जन्मबाट चाहिँ उहाँको संसारमा प्रवेश गर्दछ। हेर्नुभयो है, यसरी अब 21 पदमा जाउँ है, 21 पद। अनि अब युसुफलाई त्यो दूतले बताउँदैछन्, अनि उनले मरियमले पुत्र जन्माउनेछन् र तिमीले उहाँको नाम येशू राख्नु, किन यो नाम, किनभने उहाँले आफ्ना जनहरूलाई तिनीहरूका पापहरूबाट मुक्त गर्नुहुनेछ। त्यसले उहाँको अनि यो बाँकी पात्र पनि पढ्न मलाई है गर्नुहुनेछ 22 पद। अब भविष्यवक्ताद्वारा होइन, पहिले अगमबाणीमा भनेको द्वारा प्रभुले भन्नुभएको यो कुरा पूरा होस् भनेर यो सब भएको थियो। हेर कन्या गर्भवती हुनेछन् र एउटा पुत्र जन्माउनेछन्, तिनीहरूले उहाँको नाम इम्मानुएल राख्नेछन्, जसको अर्थ हो परमेश्वर हामीसित। त्यसैले उहाँको नाम चाहिँ यहाँ चिनाइएको छ हामीलाई, जो जन्मिनु भएको छ उहाँको नाम चाहिँ येशू भनेको छ, येशू। यो शब्दको अर्थ चाहिँ मुक्ति दाता, अनि यो नाम किन राख्यो, किनभने उहाँले चाहिँ इजरायललाई मुक्तिदाता चाहिरहेछ र साथै सबै जातिलाई मुक्तिदाता चाहिरहेछ है। अनि मुक्तिदाता को भइदिने त, मुक्तिदाता हुन योग्य व्यक्ति चाहिँ एउटै मात्र हुनुहुन्छ, त्यो चाहिँ परमेश्वर हो। हामीलाई बचाउन सक्ने चाहिँ परमेश्वर मात्र हो, त्यसैले चाहिँ परमेश्वर नै हामीसित हुनलाई परमेश्वर भइकन पनि मानिस बन्छ। इमानुएल भनेको परमेश्वर हामीसित, अनि परमेश्वर मात्र हामीलाई बचाउन सक्ने, मुक्तिदाता बन्न सक्ने योग्य उहाँ मात्र हुनुहुन्थ्यो। यो भयो मत्ती 1 अध्याय, अनि हामी पढौँ 24 र 25 पद। तब युसुफले निन्द्राबाट भिजेर प्रभुका दूतले तिनलाई आज्ञा दिए मुताबिक गरे। त्यसैले युसुफ एकदमै ठिक चरित्रको व्यक्ति भनेर देखेछ, एउटा विश्वासी हो, र आफ्नी पत्नीलाई आफू कहाँ ल्याए। अनि 25 पद, जबसम्म उनले आफ्ना जेठा छोरालाई जन्माइनन् तबसम्म उनीसँग सहवास गरेनन्, अनि तिनले उहाँको नाम येशू राखे। मत्ती 1 अध्यायको अन्त चाहिँ यही हुन्छ है।